ये नहीं है, अंदर तक कल उनका टेस्ट होगा पहले पीरियड में, तो आप सब कल जरा वक्त आइएगा और वो टेस्ट के बारे में बता दें आप लोगों को कि किस तरह के टेस्ट होगा। ठीक है, हमारे पास मौजूद है, मैं आपके हिसाब से वाकया वगैरह करवा लेंगे, तो कल सुबह जल्दी आइएगा ताकि पहले पीरियड में टेस्ट आप दे सकें। करीब
ओपन बुक टेस्ट अनाउंस कर दिया था,
ओपन बुक टेस्ट होगा जनाब, किताबें आप साथ आइएगा जनाब। अब जी जो हम कह रहे थे एन टी टी बहुत जिससे तीन नंबर की टीम के लिए खबीन अपनी नेतृत्व में जा सकती है, वहाँ कोई चैनल अभी हमसे उठेगा और नहीं करती है इंशाल्लाह आज और इसे देखते हैं। दोबारा बार बार जो है हमें छह मंजिला इमारत जिसका नक्शा बनाया हुआ है इसकी तरफ आ रहे हैं, इंशाल्लाह एक बार वो भी आएगा कि आपसे भी पूछा जा रहा होगा ये कैसे बनी है, क्या चीज कहाँ पर है, तो जरा गौर से नक्शे को देखते रहे ताकि आप भी प्रोड्यूस कर सकें। टेंथ में ओपन क्वेश्चन है, ठीक है जी। तो हमने ईमान की बात कर ली, अरकीन इस्लाम की बात कर ली, नमाज रोजा हज ज़कात। अब इसके बाद जो पहली शर्त इस्लाम की इस शहर मंजिल वो खुद दीन पर अमल करना, खुद पूरी की पूरी दीन पर अमल करना, अल्लाह ताला के अहकाम को इख्तियार करना, जिंदगी में जो है वो हम वक्त अल्लाह की इताअत और परवरदगारी का तर्जमन इख्तियार करना, ये जो है ये गोया की पहली मंजिल की शर्त है। अब इसके लिए चार सलाहत हैं जो कुरान में हमें मिलती हैं। पहली सलाह है इस्लाम, दूसरी सलाह है इताअत, तीसरी सलाह है तक्वा और चौथी सलाह है इबादत। अब मैं सलाह कह रहा हूँ या अल्फाज हैं, लेकिन कुछ अल्फाज को कुरान अपने मानों में खास माने देकर इस्तेमाल कर रहा हूँ, जिसे हम अंग्रेजी में टर्मिनोलॉजी कहते हैं। तो ये असल में वो टर्मिनोलॉजी है जिनका इस्तेमाल कुरान में हो रहा है, जिनसे मुराद क्या होती है, ये पहली मंजिल दीन की अक्सर बेशतर। अगर इसमें जो चौथी सलाह है ये गाली तरीन सलाह है और इसमें ये पूरी इमारत शामिल हो जाती है। इबादत क्या है, पूरा अल्लाह ताला के तमाम अहकाम पर अमल, इसमें दूसरी मंजिल और तीसरी मंजिल भी आ जाती है। लेकिन अक्सर बेशतर जो है इसके जो है वो सबसे गहरा तबादला पूरी खुद जो है पूरी जिंदगी में अल्लाह की दात अख्तियार करने का, इसलिए इन्हीं इतलाहत में हमें इसे पढ़ लें। पहली तला इस्लाम, इसका क्या मतलब हमने समझा, क्या कर चुके हैं इसे अच्छी तरह, सर तस्लीम कम कर देना, सर झुका देना, ठीक है, मर्जी को डाल देना, अपने रेजिस्टेंस को छोड़ देना, टू सरेंडर, टू गिव अप रेजिस्टेंस, ठीक है। तो ये सारे माने होते हैं इस्लाम के और इसके मुताबिक जो है वो कुरान में कई आयात आई हैं, एक आध आयत हम देख लेते हैं यहाँ पर। मसलन सूरह बकरा आयत नंबर 112 जो आपकी बुक में दिया हुआ है, उसमें अल्फाज है, बला मन अस्लमा वजहहु लिल्लाह वहुव मुहसिन फलहु अजरुहु इंद रब्बिही वला खौफन अलैहिम वला हुम यहज़नून। क्यों नहीं जो कोई अपने चेहरे को अल्लाह के लिए झुका दे और वो भी नेकोकार, तो उसके लिए है उसका अजर उसके रब के पास और ना उसके लिए कोई खौफ का मुकाम है और ना कोई गम। इसी तरह से सूरह बकरा है 131 अल्फाज है, इस काला लहू रब्बहू अस्लम और हजरत इब्राहिम अलैहिस्सलाम यहाँ पर उनकी शख्सियत है, जब भी अल्लाह ताला ने कहा उनसे कि फरमाबरदारी इख्तियार करो, काला अस्लम तो ले रब्बिल आलमीन, तो उनका जवाब क्या था, कि मैं इताअत करता हूँ तमाम जहानों की परवरदिगार की,
तमाम जहानों की रब की मैं जो है परवरदिगारी इख्तियार करता
हूँ। अकड़े नहीं, खड़े नहीं हो गए कि नहीं ये नहीं हो सकता, बल्कि जहाँ हुक्म दिया गया मानो, फौरन वहीं सर झुका दिया कि बिल्कुल मानने के लिए तैयार। तो ये लिखी हुई आपकी किताब है, आए एक से करते लिखा है, जब आपके पास मौजूद है वॉइस सुन ले और जो है वो घर में जाके दोबारा देखें ये आयात, लिखा हुआ है अल्फाज में आपको बता दूँ। इसी तरह सूरह निसा है 125 अल्फाज है, यानी अरबी इबारत नहीं लिखी हुई आपके पास, आपके पास रेफरेंस लिखा हुआ है, आप घर जाके चेक कर सकते हैं। ठीक है, सूरह निसा 125 में भी ये इस्लाम का जो है अल्फाज इस्तेमाल हुए, अल्फाज है बमन अहसनुद्दीन मिम्मन अस्लमा वजहहू लिल्लाह, कौन बेहतर होगा इताअत के एतबार से उसके जो झुका दे अपने चेहरे को अल्लाह के सामने, जो अल्लाह की इताअत अख्तियार करने वाला हो, वह हुआ मुहसिनुन और वो खुद भी नेकोकार हो, वत्तबअ मिल्लत इब्राहीम हनीफा और वो पैरवी करने वाला हो इब्राहीम अलैहिस्सलाम के तरीके की यक्तु होकर, और इधर उधर का कोई शुबात में ना पड़ रहा, एक ही तरीका इसी रखता कि हमेशा से दीन चला आ रहा है, जो तरीका हजरत इब्राहीम अलैहिस्सलाम का था, जो तरीका मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का है, तो उस पर लगा हुआ सीधा सीधा बिल्कुल यक्सु होकर, और अपने चेहरे को झुका देना अल्लाह के आगे, यानी अपनी मर्जी को अल्लाह के आगे डाल देना, उसकी इताअत को इख्तियार कर लेना, उसके सामने झुक जाना, सरेंडर कर देना अपना। तो ये तीन आयतें आपके सामने रखी गई इस हवाले से जिसमें इस्लाम के लफ्ज आ रहे। ठीक है, तो पहली सलाह यही है, जहाँ जहाँ कुरान में इस्लाम का लफ्ज आया आप देखेंगे उसके माने क्या होते हैं, खुद दीन पर अमल करो, अल्लाह की इताअत को इख्तियार करो, उसकी परवरदिगारी इख्तियार करो। फिर दूसरी सलाह जो है वो इताअत की है, और कुरान हकीम में 11 बार अल्लाह उसके रसूल की इताअत का हुक्म है, वैसे इससे ज्यादा दफा जो है सिर्फ जो है वो अल्लाह की इबादत का हुक्म है, लेकिन अल्लाह उसके रसूल की इताअत का जो है वो कुरान हकीम में 11 बार जो है हुक्म आ रहा है। कई रेफरेंसेस हो सकते हैं, सूरह आले इमरान में मेरा प्यारा मुकाम है, उसमें जो है तारीफ करूँ जो है वो पूरी हो जाती है, आप देख ही गए आले इमरान आयत नंबर 32 ये लिख लीजिए, आपके पास यहाँ लिखा हुआ नहीं है, इताअत के मानों में, इताअत में जो कुरानी कुरान में इस्तेमाल हुआ है अल्फाज है कुल अतीउल्लाह व रसूला, ऐ नबी सल्लल्लाहु अलैहि वसल्लम इनसे कह दीजिए इताअत करो अल्लाह की और उसके रसूल की, फरमाया फइन तवल्लौ फइन्नल्लाह ला युहिब्बुल काफिरीन, और अगर तुम रूगर्दानी करोगे अल्लाह के रसूल की इताअत नहीं करते तो फिर अल्लाह ताला ऐसे काफिरों को पसंद नहीं करता। बड़े शदीद अल्फाज है, अल्लाह उसके रसूल की इताअत करो, परवरदिगारी करो, वरना ऐसे काफिरों को अल्लाह पसंद नहीं करता। तो असल में काफिर और मोमिन में डिफरेंस क्या है, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, लाइट चली गई है जनाब, तो ये जो है वो जी हाँ आवाज इंशाल्लाह आ रही होगी सबको, अगर आप खामोश रहेंगे तो हमारी जहनों तक भी जाएगी। तो बात यह है कि यहाँ आ रहा है कि अल्लाह उसके रसूल की इताअत इख्तियार करो, और अगर ऐसा नहीं करते तो फिर अल्लाह ताला फरमा रहे हैं कि हम ऐसे काफिरों को पसंद नहीं करते। तो काफिर मोमिन का फर्क क्या है, ईमान लाने वाले अल्लाह उसके रसूल की इताअत करते हैं, और काफिर जो है वो अल्लाह उसके रसूल की इताअत नहीं करते, छोटा सा फर्क है, इसी को जो है वो यहाँ बताया गया। तो गोया अल्लाह की इताअत ना करना, उसके रसूल की इताअत ना करना, ये कुफर है, कुफर के हकीकी कुफर यही है कि बात ना माने आदमी सुन के भी, तो कहा कि ऐसे लोगों को अल्लाह पसंद नहीं करता। और भी आपको इताअत का लफ्ज है कई आयात में आप तलाश कर सकते हैं, सूरह तगाबुन आयत नंबर 12 में अल्लाह ताला फरमा रहे वातीउल्लाह वातीउ रसूला फइन तवल्लैतुम फइन्नमा अला रसूलिना अल-बलागुल मुबीन, इताअत करो अल्लाह की और उसके रसूल की, और अगर तुम रूगर्दानी करोगे इताअत नहीं करोगे तो फिर हमारे रसूल पर तो सिर्फ साफ साफ पहुँचाना है, बाकी उनकी जिम्मेदारी नहीं है कि तुम्हें फिर सीधे रस्ते पर भी हो ले आए, सिर्फ पहुँचाना उनकी जिम्मेदारी है।
آیت نمبر 12 سورہ تغابن. ویسے اب ایسے سافٹ ویئر اویلیبل ہیں کہ آپ ایک لفظ لکھیں وہ پورے قرآن میں جتنی دفعہ آیا ہے وہ آپ کو مل جائے گا.
اسی طرح ایک کتاب ہے المعجم, المعجم
اس میں بھی یہ ڈکشنری کی طرح ہوتی ہے, اس میں ایک لفظ قرآن میں جتنی آیتوں میں آیا ہوتا ہے وہ سب لسٹ ہو جاتے ہیں. تو آپ اس طرح دیکھیں گے تو اسلام, اطاعت, تقوی, عبادت تو بہت آیات آپ کو مل جائیں گی. لیکن یہاں ہم سمجھ کے رہے ہیں کہ یہ ٹرمینالوجیز ہیں, ان سے مراد کیا ہے کہ آدمی جہاں تک اس کا اختیار ہے اپنے انڈیویجول لائف میں پوری کی پوری اطاعت کرے اللہ اس کے رسول. فہرست ہوتی ہے نا, فہرست مستحرس المفہرس. ٹھیک ہے جناب, اسی طرح اگلی اصطلاح ہے تقوی کی. تو پہلے ہم نے بات کی اسلام کی, پھر بات کی اطاعت کی. اطاعت تو ہمارے زبان میں استعمال ہوتا ہے, ہمارے لیے کوئی نیا لفظ نہیں ہے جسے ہم سمجھیں. اصطلاحی معنوں میں کیا ہے کہ اللہ اس کے رسول کی اطاعت کرے. اور پھر ہے تقوی. تقوی جو ہے واو قاف یا مادہ, انشاءاللہ یہ بڑی ڈیٹیل میں آپ پڑھ لیں گے عربی گرامر میں, لیکن تقوی اختیار کرنے کی بھی بڑا بڑا تاکید ہے. تقوی سے مراد بھی کیا ہے, ذاتی حیثیت سے جو ہے وہ اللہ کی فرما برداری کرنا. ویسے اس کا تقوی کا مطلب کیا ہوتا ہے لغوی معنی؟ بچنا. ایک معنی ڈرنا بھی دیا جاتا ہے, لیکن بچنا جو ہے وہ معنی اس کے صحیح معنی. انہی معنوں میں ہم دعا کرتے ہیں وقینا عذاب النار, اللہ تو ہمیں بچا آپ کے عذاب سے. ٹھیک ہے, تی جو ہے وہ وقایا ہی سے تی رہ گیا, اس کا وہ امر کا تیرہ انشاءاللہ آگے آپ کو سمجھ آ جائے گا. تو ایک ہی لفظ ہے یہ تقوی, تی کا مطلب تو بچا, وقینا تو ہمیں بچا آپ کے عذاب سے. تو تقوی کا مطلب ہوتا ہے بچنا. آپ کس چیز سے بچنا؟ دنیا میں در 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 کی ٹھوکریں کھانے سے بچنا. اللہ کی اطاعت کرو گے تو در در کے سجدے کرنے سے بچاؤ گے, اور کئی لوگوں کو راضی کرتے پھرو گے, کوئی بھی راضی نہیں ہوگا. ایک ہی اللہ کو راضی کرنا ہے, تو اس لیے بہت ساری چیزوں سے جو ہے وہ بچ جاؤ. یہ ایک سجدہ جسے تو گرا سمجھتا ہے, ہزار سجدوں سے دیتا ہے آدمی کو نجات. ٹھیک ہے, تو یہ تقویٰ جو ہے وہ بچاتا ہے. دوسرا, آخرت میں اللہ کے عذاب سے بچنا. یہاں اگر نافرمانی کر کے پہنچیں گے تو وہاں اللہ کا عذاب جو ہے وہ اس سے بچنا مشکل ہو جائے گا. ٹھیک ہے, اب اس کی تفسیر جو ہے وہ کی جاتی ہے کہ تقوی بچنے سے کیا مراد ہے. تو حضرت عمر رضی اللہ تعالیٰ عنہ خلیفہ وقت, ان کے ساتھ لوگ بیٹھے ہوئے اور محفلوں میں کیا چیزیں ڈسکس ہو رہی ہیں, وہاں یہ سوال اٹھ گیا تقوی کیا ہوتا ہے. حضرت عبید بن کعب کی رضی اللہ تعالیٰ عنہ وہاں بیٹھے تھے, ان سے پوچھا جی آپ بتائیے تقوی کیا ہوتا ہے. تو انہوں نے کہا کہ مفہوم بتا دیتا ہوں کہ کبھی آپ کا گزر کسی ایسے رستے سے ہوا ہے, ایسی پگڈنڈی سے جس کے دونوں طرف پائیدار جھاڑیاں, اس سے آپ کیسے گزریں گے؟ بتایا گیا کہ جی کپڑے سمیٹتے ہوئے آدمی گزرتا ہے, احتیاط کرتا ہے کہیں اس کی چادر, اس کا کرتا, اس کا کپڑا کسی کانٹے میں نہ اٹک جائے, اور اپنے آپ کو بچاتا ہوا رستے سے گزرتا ہے. کہا یہی تقویٰ, دنیا میں رہتے ہیں لیکن یہاں گناہوں کی, نافرمانیوں کی, غلط باتوں کے, شیطانوں کے جو کاٹے پھیلائے ہوئے, ان سے اپنے آپ کو بچا کر نکل جانا. جو اس طرح جو ہے اپنی حفاظت کے ساتھ دنیا کی اس پندندی سے گزر جائے گا وہ گویا کے نکل جائے گا. تو تقوی اصل میں ایک احساس ہے, اور اسی احساس کے معنی میں اس کا ہم ترجمہ عموماً جو ہے وہ کیا جاتا ہے ڈرنا. تو اللہ سے ڈرنا ان معنوں میں نہیں ہوتا ہے جیسے ہم کسی بہت ہی ہیبت ناک چیز سے ڈرتے ہیں. بچوں کو ڈرایا جاتا ہے بھوت سے, بلا سے, جن سے, شیر سے, تو ان معنوں میں اللہ سے ڈرنا نہیں ہے. بلکہ اگر ڈرنا ہی کیا جائے تو ان معنوں میں جیسا آدمی اپنے کسی محبوب سے ڈرتا ہے. جب کسی آدمی سے شدید محبت ہوتی ہے انسان کو تو یہ بھی خوف لگا رہتا ہے کہیں میں اس کی نظروں سے گر نہ جاؤں, مجھ سے کوئی ایسی حرکت نہ ہو جائے, ایسا غلط کام نہ ہو جائے کہ میری جو امیج بنی ہوئی ہے اس کے دل میں وہ کہیں ختم نہ ہو جائے, اس کی نظروں سے گر جاؤں. تو ان معنوں میں ڈرتا رہتا ہے آدمی, اور بڑا سوچ وچار کے کر کے اپنے محبوب سے جو ہے وہ تعلق رکھتا ہے. تو یہی ڈر خوف جو ہے یہ ان معنوں میں صحیح ہے تقویٰ کا جذبہ. ورنہ آپ سے اگر امتحان میں پوچھا جائے تقویٰ کا مطلب کیا ہے تو آپ کہیے گا بچنا, بچنا اس کے صحیح معنی. اللہ کی نافرمانی سے بچتا. عوام الناس کے لیے یہی تقویٰ کے معنی ہے, اللہ کی نافرمانی سے بچے, اور فواد کے لیے اللہ کی ناراضگی سے بچے. بعض کاموں کی اجازت بھی ہوتی ہے لیکن آدمی کو اندازہ ہوتا ہے کہ جو ہے یہ جو ہے وہ اللہ کو پسند ہے دوسرا کام, تو پھر جو خواہش ہے ان کے لیے تقویٰ کا معیار ہی بڑھ جاتا ہے. انشاءاللہ جب ہم آگے بڑھیں گے تو اس پر مزید باتیں بھی ہوں گی. تو تقویٰ کی مزید مثال دی جاتی ہے کہ یہ ایک احساس کا نام ہے جو ہر وقت آدمی کے اوپر تاری رہتا ہے. ویسے بھی ہم بعض دفعہ اپنے ہمارا اپنا بھی تجربہ ہے, گھروں میں جن لوگوں کی ہم عزت کرتے ہیں ان کا ایک خاص احساس ہوتا ہے. ایک زمانہ وہ تھا جب اولاد اپنے والدین کے ساتھ بیٹھ کے ڈرامے بھی نہیں دیکھ پاتی, بڑا عجیب سا احساس ہوتا تھا. ڈرامے میں کوئی ایچ پی آر ڈائلاگ آ گیا اور والدین بیٹھے ہیں تو آدمی خجالت محسوس کرتا. آج کا دور کچھ اور ہے, اب وہ سب بیٹھ کے دیکھتے ہیں, کسی کو کوئی ہلس جو ہے وہ نہیں ہوتی. ورنہ یہ خیال ہوتا تھا بڑوں کا, تو وہ بہت سارے کام جو آدمی اکیلے میں کر لیتا ہے وہ جب کئی لوگ ہوں تو نہیں کر سکتا. کیوں نہیں کر رہا, اب میں یہاں اکیلا ہوتا تو شاید جو ہے وہ ٹوپی ووپی اتار کے آرام سے جو ہے وہ بیٹھا ہوتا ہے گزار اور کچھ بھی کرتا. لیکن اب جب لوگ مجھے دیکھ رہے ہیں تو آدمی ایک خاص ایٹیٹیوڈ اختیار کرتا ہے جو اسے پتا ہوتا ہے کوئی مجھے دیکھ رہا ہے. تو اسی طرح یہ تصور رہنا کہ اللہ تعالیٰ مجھے دیکھ رہے ہیں, تو اس سے ایک آدمی کی ایک خاص کیفیت اس کے اوپر تاری رہتی ہے, اس کا نام ہے تقویٰ. اسی کو بعض لوگ اس طرح بھی سمجھاتے ہیں جیسے بعض ہماری بہنیں گاؤں دیہات میں بہت دور سے پانی بھر کر لے کر آتی ہیں. کئی کئی میل کا سفر ہوتا ہے جو وہ کرتی ہیں اور میٹھا پانی جو ہے گھروں میں بھر کر لے کر آتی ہیں. گھڑے کہاں رکھتی ہیں؟ سروں کے اوپر. بعض دفعہ دو دو گھڑے جو ہے وہ سر کے اوپر ہوتا ہے اور رکھتا ہے ایک دو میل کا. اب رستے میں ہنسی مذاق بھی ہو رہا ہے, چھیڑ چھاڑ بھی ہو رہی ہے, باتیں بھی ہو رہی ہے, کبھی بھاگ بھی رہی ہیں, کبھی رک بھی رہی ہیں, لیکن کیا خیال ہے ہر وقت؟ ہر وقت خیال جو ہے مٹکوں کا ہے, وہ مٹکے نہیں گر رہے ہیں سر کے اوپر سے, اور رستہ بھی نہیں ہو رہا ہے, سارے کام ہو رہے ہیں لیکن احساس ہے کہ مٹکے سر کے اوپر رکھے ہوئے ہیں, انہیں جو ہے سیکیور کیا جائے. یہی احساس تقوی کا بھی, آدمی نے سارے کام کرنے ہیں, ہنسنا بھی ہے, بولنا بھی ہے, رونا بھی ہے, سونا بھی ہے, دوڑنا بھی ہے, لیکن ہر وقت خیال رہے کہ اللہ تعالیٰ جو ہے دیکھ, اللہ تعالیٰ جو ہے اس کا خیال ہے, اللہ تعالیٰ کا پاس رہے. تو یہ جو ہے وہ تقویٰ ہے جس کا حکم دیا جا رہا ہے. اس میں جو گاڑی ترین آیت ہے تقویٰ کے اوپر وہ سورہ آل عمران کی آیت نمبر 102 ہے. یہ بھی آپ لکھنے اپنے پاس پیش کریں, سورہ آل عمران, سورہ آل عمران آیت نمبر 102 تقویٰ کے اوپر گاڑی ترین آیت. الفاظ ہے, یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ ولا تموتن الا وانتم مسلمون. اے لوگوں, جو ایمان لائے ہو اللہ کا تقویٰ اختیار کرو جتنا اس کا تقویٰ اختیار کرنے کا حق ہے, اور تمہیں موت نہ آئے مگر اس حال میں کہ تم فرما بردار ہو. بڑی گہری شرط. جب یہ آیت نازل ہوئی تو صحابہ کرام گھبرا اٹھے, یہ کیا حق ہے اللہ کے تقویٰ کا؟ کہا جا رہا ہے, حکم دیا جا رہا ہے اللہ کا تقویٰ اختیار کرو جیسا کہ اس کا تقویٰ اختیار کرنے کا حق ہے. تو کیا حق ہے اللہ کا تقویٰ؟ اللہ کی نافرمانی سے بچنے کا کیا حق ہے؟ حق یہ ہے کہ جو انسان ادا نہیں کر سکتا. صحابہ کرام پہنچ گئے تھے نبی اکرم صلی اللہ علیہ وسلم کے پاس اور انہوں نے سوال کیا تھا کہ یہ تو ہمارے لیے ممکن ہی نہیں, حق تو یہ بنتا ہے کہ کبھی بھی ساری زندگی ایک لمحے بھی اللہ کی نافرمانی نہ ہو. اللہ نے آنکھ دی ہے تو ساری زندگی کبھی بھی اس آنکھ کا غلط استعمال نہ کرے آپ. اللہ نے کان دیے تو کبھی بھی ایک لہجے کے لیے اس کان سے کوئی غلط بات گناہ کی بات نہ سنے. ہاتھ دیے تو کبھی بھی جو ہے ساتھ کو غلط کام میں اللہ کی نافرمانی میں استعمال نہ کیا. کانگے دیے تو کبھی بھی ان کا استعمال اللہ کی نافرمانی میں زندگی بھر کبھی بھی نہ کیا. یہ تقویٰ کا حق ہے, اور ظاہر ہے یہ اتنا بڑا حق ہے جو ممکن نہیں ہے انسان سے. اس لیے پھر سورۃ تغابن میں انشاءاللہ ہم جب پہنچیں گے منتخب نصاب میں تو کریں گے, تو وہاں کہہ دیا گیا کہ اچھا اللہ کا تقویٰ اختیار کرو جتنی تم نے استطاعت ہے, جتنا کر سکو اتنا کرو, باقی جو حق ہے وہ تو شاید جو ہے کوئی انسان ادا نہیں کر سکتا. تقویٰ سورۃ تغابن کی دیکھ لیجیے گا آپ, ابتدائی رکوع کی ہے, 16 ہے حق. گاڑی ترین آیت جو ہے سورہ آل عمران آیت 102 دوسرے رکوع کی ہے. اچھا جی, آگے پھر فرمایا, ولا تموتن الا وانتم مسلمون, اور دیکھو تمہیں ہرگز موت نہ آئے مگر اس حال میں کہ تم فرما بردار ہو. تو موت کا میں پتہ نہیں کب آ جائے, تو اس سے مراد کیا, اگر آدمی یہ طے کر لے کہ میں نے بس پیغام بیداری کی حالت میں مرنا, اور مجھے میں طے کر لے آدمی کہ میں نافرمانی کی حالت میں نہیں مرنا, تو پھر کیا کرنا پڑے گا, اسے ہر وقت اطاعت کرنی پڑے گی, کیونکہ موت کا پتہ نہیں کب آ جائے, گناہ کر رہا ہو اسی وقت موت آ جائے. تو اس لیے یہ بہت بڑا تقاضا ہے کہ آدمی اپنے ایک ایک لمحے کی حفاظت کرنا, ایک ایک منٹ کا خیال ہو, ایک ایک وقت کا خیال ہو, ہر وقت جو ہے وہ اللہ کی فرما برداری کرنے والا بن جائے. تو یہ گویا اس موضوع پر گہرا قدیم بات ہے. تقوی کو کہا جاتا ہے کہ ہر اس کام سے بچنا جسے اللہ نے منع فرمایا, جو اللہ کو ناپسند ہے, یہ تقوی ہے. اسی طرح ہر وہ کام کرنا جو اللہ کو پسند ہے اور اسے نہ چھوڑنا, وہ بھی جو ہے یہ بھی تقوی ہے. ہر برائی سے بچنا, ہر جو اللہ نے حکم دیا اس پر عمل کرنا. ٹھیک ہے جی, آگے پھر چوتھی اصطلاح ہے عبادت کی, یہی اصطلاح تھی جو میں دیکھ کر آیا تھا پریزنٹیشن. اللہ تعالیٰ نے اگر آسانی رکھی تو انشاءاللہ ہم پریزنٹیشن بھی دیکھیں گے. عبادت, عبادت کا کیا مطلب ہے جناب؟ ہم نے پیچھا جب ارکان اسلام پڑھی تھے تو ہم نے عبادات اور عبادت میں کچھ فرق سمجھا تھا. ہم نے سمجھا تھا کہ اصل میں انسان کی کو پیدا کرنے کا مقصد ہی اللہ تعالیٰ عبادت بیان فرمائے. وما خلقت الجن والانس الا ليعبدون, سورہ زاریات آیت نمبر 56 لکھی ہوئی آپ کے پاس. تو اس میں اللہ تعالیٰ فرما رہے ہیں کہ ہم نے انسانوں اور جنوں کو پیدا ہی اپنی عبادت کے لیے کیا ہے, تاکہ اللہ کی عبادت کی جائے. اور عبادت کیا ہے؟ اللہ تعالیٰ کے ہر حکم کو ماننا اور ہر وقت ماننا, ساری زندگی ماننا. تو یہ شعور جب حاصل ہوا وہاں سے لے کر موت تک اللہ کی عبادت کرنا, فرما برداری کرنا, اور ہر ہر معاملے میں صرف عبادات تک نہیں, نماز روزہ حج زکاۃ, بلکہ اسی کی فرما برداری کے مطابق کمانا, اسے اللہ کی مرضی کے مطابق ہی خرچ کرنا, اللہ کی مرضی کے مطابق ہی جو ہے چلنا پھرنا, ہنسی مذاق کرنا, اور اسی کی مرضی کے مطابق ہی غم جو ہے اس کا اظہار کرنا, خوشی بھی اللہ کی مرضی کے مطابق سیلیبریٹ کرنا, غمی بھی اللہ کی مرضی کے مطابق جو ہے وہ اسے انگیز کرنا, برداشت کرنا. تو یہ ہماری نشست و برخاست, کھانا پینا, ہنسنا بولنا, شادی بیاہ, موت اور تکلیف, ان سب میں جو ہے وہ اللہ کی اطاعت ہونے لگے, یہ ہے عبادت کل زندگی. ٹھیک ہے, اسی لیے ہم کہتے ہیں کہ صرف عبادات کو ہی اگر عبادت سمجھ لیا جائے تو یہ عبادت کا محدود تصور ہے, اور یہ جزوی عبادت ہے, مکمل عبادت ہے. مکمل تو ساری زندگی پر محیط ہے. اب یہ عبادت جو ہے وہ آدمی کو, جیسے یہاں اب اس کے بارے میں آپ دیکھیں گے کہ عبادت کا حکم جو ہے وہ قرآن حکیم میں 33 بار جو ہے یہ حکم دیا گیا ہے اللہ کی عبادت کا, لکھا ہوا ہے آپ کے پاس. اسی طرح اب اس میں ایک چیز سمجھ لیتے ہیں عبادت میں, اور اس کا سمجھ آتا ہے جیسے عبادت نکلا ہے عبد سے, عبد کہتے ہیں عبد الغلام کو, بندہ اردو میں ہم کہہ دیتے ہیں, بندہ اصل میں فارسی کا ہے, بندہ, بندہ کہتے ہیں غلام کو فارسی میں, اسی سے لفظ نکلا ہے بندگی, بندگی غلامی, جو غلام کا کام ہوتا ہے بندگی کرنا. تو ہم کہتے ہیں جیسے شیخ سعدی رحمتہ اللہ علیہ کا قول بھی ہے, زندگی آمد برائے بندگی, زندگی دے بندگی, یہ زندگی, زندگی دی تمہیں بندگی کے لیے دی گئی, تم بندے ہو, غلام ہو, اور غلامی کرو گے تو گویا کہ زندگی کا حق ادا کرو گے, اور یہ غلامی کیے بغیر چلے گئے تو آخرت میں کیا ہوگا؟ شرمندگی ہوگی بہت شدید. ٹھیک ہے, تو اصل مسئلہ ہمارا یہ کہ ہم غلام سے واقف نہیں, آج کل کے دور میں غلام ہے نہیں, اور ہم زیادہ جو تصور کرتے ہیں وہ اپنے ملازمین جو ہوتے ہیں ان کا تصور کچھ کر لیتے ہیں. تو یہ ملازم اور ہے, غلام اور ہے, ان کے درمیان بہت بڑا فرق ہے. معاملہ ایسا ہے کہ بہنوں کے لیے مشکل ہوگا, وہ دیکھ نہیں سکیں گی. ابھی میں ایسا کروں گا, اسے کسی اور موقع پر دوبارہ ریپیٹ کر دوں گا, یا آپ کو جو ہے وہ اس کی کچھ کسی وقت بورڈ پہ جو ہے وہ صبح بنا دوں گا, آپ کاپی کر لیجیے گا. کیونکہ ویسے میں بول رہا ہوں تو آپ سنتی رہیں, ساتھ ساتھ ان شاء اللہ معاملہ چلے گا. ملازم اور غلام میں کچھ فرق ہیں, لوگ اگر ہم ذہن میں رکھیں تو پھر
समझना आसान हो जाए। कोई बात नहीं, कोई बात नहीं, ऐसे ही नजर नहीं आ रहा
आपको, नजर आ रहा नहीं आ रहा है। पहले से सारा काम जबानी करते
जनाब, मुलाजिम के औकात क्या होते हैं? 9 to 5 अक्सर औकात, अक्सर दफा 8 घंटे की नौकरी करते हैं सुबह 9 से 5 बजे तक, ठीक है। इसके अलावा बहुत सारी हॉलीडेज होती हैं, वीकली 2 छुट्टियां हैं, सैटरडे संडे ऑफ है, नेशनल हॉलीडेज भी ऑफ है, ठीक है। इसके अलावा सिक लीव होती हैं बहुत सारी, और पेड लीव होती हैं, एनुअल लीव होती हैं, इसके अलावा विदाउट पे लीव होती हैं कि आदमी को ज्यादा ही छुट्टी करनी है, काम आ गया तो जरिए बगैर तनख्वाह की छुट्टी हो जाती है। अब गुलाम का क्या मामला है? गुलाम जो है वो 24 आवर्स अ डे 24 घंटे दिन में जो है मुलाजिम होता है, और जो है कोई छुट्टी नहीं होती है। 7 days a week 365 days a year ये उसे जो है वहाँ पर मौजूद रहना है। ये नहीं कि 8 घंटे हो गए अब मैं घर जा रहा हूँ, मुलाजिम यही कहता है वो उसके 8 घंटे हो गए अब वो घर जा रहा है। आप क्या, नहीं भाई अभी काम खत्म नहीं हुआ, जगह ठहरो इधर रुको, तो कहता है ठीक है रुकूंगा, इसका ओवर टाइम दो मुझे फिर रुकूंगा, एक्स्ट्रा पैसे दो वरना जा रहा हूँ घर। गुलाम ऐसा नहीं होता, वो तो 24 घंटे का गुलाम, वो वहीं रहेगा जब मालिक जो जो है उसे बुला ले, रात को 3 बजे उठा दे कि भाई पार्टी खत्म हो गई है आ जाए तशरीफ ले आए आप, ये सारा सामान जो है ये उठाए आप। तो वो ये नहीं कह सकता मेरा तो आराम का वक्त है, ये आप मुझे 3 बजे मैं नहीं आता, उसे आना ही आना है भाई, उसके पास कोई च्वाइस नहीं है, हमारा वक्त ही है वो। इसी तरह फिर आप देखें कि काम क्या होते हैं मुलाजिम, मुलाजिम किसी स्पेसिफिक टास्क के लिए होता है। एक आपने अपनी कंपनी में जो है वो फाइनेंस मैनेजर रखा है, अब वो फाइनेंस का काम करेगा, वो देखेगा कि आपकी कंपनी कैसी जा रही है, कहाँ कहाँ इन्वेस्ट करें, मामला क्या है, पैसे कैसे ऊपर नीचे हो रहे हैं। लेकिन फर्ज करें कि एक दिन चौकीदार नहीं आए, फाइनेंस मैनेजर फायर है, तो आप जाके कह सकते हैं उनसे कि आज आप चौकीदार की सीट संभाल लें, वहाँ कोई नहीं है, क्या जवाब मिलेगा फाइनेंस मैनेजर से? वो आपकी तबीयत खड़ी हो जाएगी जो अल्फाज वो कहेगा बात। तो ये तो खैर बड़ा ओहदा था, आप चपरासी से कहते हैं कि वो जमादार नहीं आया, गटर बंद हो गया, उसे जरा जो है वो सही कर दो, पोछा लगा दो, झाड़ू लगा दो, वो कहेगा आपने तो मुझे चौकीदारी के लिए रखा, ये मेरा काम नहीं है, मैं नहीं करता, ठीक है साफ जवाब देगा। गुलाम का मामला क्या है? हर काम, कोई च्वाइस नहीं है उसके पास। अभी आपने कहा था कि गटर ठीक कर दो, वो वहां से फारिग हुआ, झाड़ू लगा दो, अब ये बर्तन साफ कर दो, रात को उठा लिया, मेरे सर में दर्द हो रहा है, सर दबा दो, और जो है जो आपने खिदमत देनी है दे उससे, वो मना नहीं कर, ये नहीं कर सकता नहीं नहीं ये मेरा काम है, सारे काम करते हैं आप जो हुक्म दें वो गुलाम ने वो काम मानता है, वो स्पेसिफिक टास्क के लिए नहीं आए। इसी तरह तीसरा बड़ा फर्क क्या होता है मुलाजिम और गुलाम? मुलाजिम जो है ये अपनी सर्विसेज दे रहा होता है उजरत के ऊपर, उसे सैलरी मिलती है। आपने फाइनेंस मैनेजर को 40,000 पर रखा है और उस और वो काम अच्छा कर रहा है, तो फिर वो क्या और मांगेगा, कहेगा इंक्रीज करो यही तनख्वाह, मैं इतना लेकर आ रहा हूँ तुम्हारा जो है, इतनी मेरी वजह से इतनी तरक्की करी है कंपनी, मैं नहीं काम करता इस पर, मुझे फलानी जगह से 50,000 मिल रहे हैं, तुमने नहीं बढ़ाई तो मैं जा रहा हूँ। तो ये मुलाजिम होता है, उसे जो है वो उजरत चाहिए होती है, उस पर तनख्वाह देता है, सिर्फ तनख्वाह ही नहीं होती, बोनसेज होते हैं, अलाउंसेज होते हैं, और तरह तरह की जो है वो फैसिलिटीज दी जाती है, मेडिकल दिया हुआ है, और कोई जो है कहीं कोई तफरी के लिए कुछ फंड दिया हुआ है, कभी जो है फैमिली का कोई वो रख लिया प्रोग्राम, गेट टूगेदर रख लिया, ये सब होता रहता है। तो ये सारी जो है ये चीजें दी जाती है तनख्वाह के अलावा। गुलाम को क्या मिलता है? गुलाम की तनख्वाह कुछ नहीं जनाब, 2 वक्त का खाना और तन का लिबास। क्यों? अगर ये भी नहीं देंगे तो मर जाएगा, काम तो लेना है ना, अगर आज उसे 2 वक्त खाना नहीं दिया तो कल कौन काम करेगा, इसलिए वो दिया जाता है उसे कि चलो भाई तुम जिंदा रहो हमारा काम चलता रहे। तो ये गुलाम होता है, उसकी कोई तनख्वाह नहीं होती, जितना मर्जी वो काम कर ले उसका उसकी जो है वो कोई उसे अलाउंसेस नहीं है, बोनसेस नहीं है, कोई तनख्वाह की रेस की डिमांड नहीं कर सकता, और कोई नौकरी को लात मार के नहीं जा सकता जैसे एक मुलाजिम के पास च्वाइस होती है। ये बात से बीमारी होगी, कहता है मैंने करना ही नहीं, आप मुझे 1,00,000 भी दे दे, मैंने नहीं करना, मैं जा रहा हूँ यहाँ से। गुलाम तो नहीं कर सकता ऐसा, उसे तो इसी दर पर रुकना है। ठीक है, तो ये डिफरेंसेस हैं मुलाजिम में और गुलाम में। इसी तरह मजीद देखे, मुलाजिम की जायदाद होती है, बिल्कुल होती है, मुलाजिम का अपना घर होता है, अपनी गाड़ी होती है, अपनी गाड़ी में ड्राइव करके आता है, अपने कपड़े होते हैं, बहुत सारी घर के अंदर जो है वो सहूलियात होती हैं, बिस्तर है, फ्रिज है और बर्तन है, कपड़े हैं, बेशुमार चीजें हैं, जेवरात हैं, बैंक में भी कुछ बैंक बैलेंस होता है, कुछ जायदाद भी थोड़ी बहुत होती है। गुलाम का क्या होता है? गुलाम का कुछ नहीं होता, जो कुछ उसे मिला है वो भी मालिक का है। ये जो दो प्लेटें दी गई हैं उसे खाना खाने के लिए, ये किसकी है? गुलाम की नहीं है, मालिक की है। किसी भी दिन बात मांग सकता है कि वो मैंने तुम्हें प्लेट दी थी, आज मुझे मच्छर मारने वाला क्वाइल के लिए कोई चीज नहीं मिल रही, वो लाओ मैंने इस्तेमाल कर। अब वो गुलाम नहीं कह सकता ये मेरी प्लेट है, मैं इसमें खाना खाता हूँ और नहीं दूंगा, ये उसकी है ही नहीं, उसे देना है। वो जो लिबास पहनने के लिए दिया हुआ है गुलाम का नहीं है, मालिक का दिया हुआ है। जब चाहे मामले होते हैं, जो कमरा उसे दिया हुआ है रहने के लिए, अब वो सर्च करे, वो मालिक ले आया कोई जानवर, घोड़ा ले आया, वो कहेगा कि भाई ये सर्दी का मौसम है, मैंने अपने घोड़े को यहाँ सुनाना है, बाहर आ जाओ। वो गुलाम ये नहीं कहेगा मेरा कमरा है मैं नहीं छोड़ता, वो उसका है ही नहीं, उसे खाली करना पड़ेगा। अब वो बाहर आएगा और वो मालिक जिसे रखना चाहेगा रखेगा। तो कोई चीज जो है गुलाम की अपनी नहीं होती, वो मालिक की दी हुई होती है। जब तक मालिक चाहता है उसका इस्तेमाल गुलाम कर सकता है, जब वापस ले ले तो फिर गुलाम को देना पड़ता है, वो उसकी है ही नहीं जो उसे रोक कर रखे। इसी तरह मजीद भी फर्क है, मुलाजिम की पहचान क्या होती है? मुलाजिम का अपना नाम होता है पहचान के लिए, उसके नाम से आप बुलाते हैं कि ये जो है अब्दुल रहमान साहब आए, ये हमारे फाइनेंस मैनेजर हैं। गुलाम का क्या नाम होता है? उसका कोई नाम नहीं होता, उसके मालिक के नाम से बुलाया जाता है। ये सलीम का नौकर आया, ये अदनान की नौकरानी, तो उसका नाम कोई नहीं जानता, उसके मालिक के नाम से उसकी पहचान होती, गुलाम की पहचान। और भी आपको बेशुमार जो है वो डिफरेंसेस मिलेंगे। एक और डिफरेंस कि मुलाजिम की सर्विसेज के ऊपर इख्तियार होता है मालिक को, उसके जिस्म के ऊपर इख्तियार नहीं होता। ठीक है, फाइनेंस मैनेजर जो है उसकी जो सलाहियतें फाइनेंस से मुताल्लिक है वही मालिक जो है उसके पैसे ले रहा है, पैसे जो है उसकी सर्विसेज के, उसके जिस्म पर उसे तसर्रुफ हासिल नहीं होता, जबकि गुलामों के जिस्म के ऊपर भी मालकान को तसर्रुफ हासिल होता है। इंशाल्लाह जब हम सूर्य बनी इसराइल पढ़ेंगे, बल्कि सूर्य मोमिनून, सूर्य मारिश, तो वहाँ इस पर और डिटेल आ जाएगी, यानी जो कनीजें होती हैं उनसे ताल्लुक भी कायम किया जा सकता है, मालकान करते हैं उनकी इजाजत भी। इसी तरह जो उनको मारा जा सकता है, वो जिस जमाने में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम आए, इस्लाम का निज़ाम आया, माशरे में गुलामों की कोई हैसियत नहीं थी, इस्लाम ने आके उन्हें इंसान का दर्जा तो दिया और एक ऐसा सिस्टम इस्लाम ने दिया कि ये गुलामी का सारा निज़ाम खत्म हो गया और गुलाम जो है वो बचे ही नहीं थे, वो खत्म हो गया सारा सिलसिला। वरना इससे पहले तो उनके गुलाम जो है वो हैवानों से कम दर्जा, गुलाम के गले में रस्सी डालकर बच्चों के हवाले कर दिया, वो जिस तरह हमारे बच्चे बकरीद से पहले वो बकरी को लेकर घूम रहे होते हैं मोहल्लों में, उसे खींच रहे हैं, कोई दुम पकड़ कर घसीट रहा है, कोई कान जो है खींच रहा है, तो यही काम गुलामों के साथ होता था। बच्चे मार रहे हैं, लुड़का रहे हैं, तपते हुए जो है वो मिट्टी पे पत्थरों के ऊपर घसीट रहे हैं गुलामों। और अगर गुलाम कोई नालायकी करता, उसको मजदूरी की उससे, उसकी जो मर्जी सजा दी जाती, शदीद तरीके से मारा पीटा जाता, कोई पूछने वाला नहीं था, यहाँ तक कि अगर मालिक चाहता तो अपने गुलाम को ज़िबह कर देता, कोई पूछता नहीं कि तुमने क्या किया। जिस तरह अगर कोई पड़ोसी हमारा अपनी बकरी को ज़िबह कर दे तो मैं और आप जाके नहीं कहेंगे ये तुमने क्यों बकरी ज़िबह कर दी, उसकी बकरी है, जो मर्जी जब मर्जी ज़िबह कर दे। तो इसी तरह गुलामों का मामला था, जब चाहे मालिक उसकी जान दे, जब चाहे ज़िबह कर दे, कोई पूछने वाला नहीं। तो ये जो है ये मामला होता है, गुलाम के जिस्म के ऊपर भी मालिक को तसर्रुफ होता है। इसी तरह शादी का मामला ले लें, एक आम मुलाजिम आजाद होता है, थोड़े से पैसे जमा करता है, फिर शादी का मौका है, उस बुलाता है, शादी करता है, बॉस की इजाजत चाहिए क्या उसे शादी के लिए? नहीं, बार दफा चाहे तो बुला ले, वरना ना बुलाए उसकी भी जरूरत है। جبکہ غلام جو ہے وہ شادی کے لیے بھی اجازت چاہیے مالک کی. مالک اجازت دے گا تو شادی ہو سکتی ہے, وہ اجازت نہ دے شادی نہیں ہو سکتی. ملازم کے بچے ملازم ہوتے ہیں نہیں ہوتے جی, آزاد ہوتے ہیں. غلام کے بچے بھی غلام ہوتے ہیں. تو یہ ڈفرینسز ہیں جو آپ دیکھیں ہم جو ہے, اور یہ لفظ ہے اللہ تعالیٰ نے استعمال کیا, اب کا لفظ اٹھایا ہے, یہ نہیں ملازم کا لفظ نہیں ہے, اب غلامی, اور ہم سے غلامی مطلوب ہے. تو جس میں کافی پابندی آپ محسوس کر رہے ہوں گے کہ یہ زندگی جو ہے یہ کیسی ہوگی, جو آدمی غلام ہو وہ کیا خوشی خوشی غلامی کرے گا؟ ملازم ملازمت اپنی خوشی سے کرتا ہے یا کیا کرتا ہے؟ اچھا بیشتر آپ اپنی خوشی سے ملازمت کرتے ہیں, وہ علیحدہ بات ہے. کوئی بھی آدمی اپنی نوکری دے خوش نہیں ہے, جو 3,000 کما رہا ہے وہ بھی رو رہا ہے, جو 3,00,000 کما رہا ہے وہ بھی رو رہا ہے, اس سے بھی پوچھ رہے ہیں وہ بھی مطمئن, یہ علیحدہ بات ہے. لیکن پھر بھی جہاں آپ کی چوائس تو ہے, اگر اس سے بہتر مل جائے آپ لات مارتے ہیں نوکری کو, دوسری نوکری پہ چلے جاتے ہیں, یہ بہت پسند نہیں اسے چھوڑا وہاں چلے گا. لیکن غلام جو ہے وہ اس کی خوشی نہیں ہے, غلام مارے باندھے کی غلام ہے, وہ تو پھٹ گیا ہے غلام بن گیا ہے, تو اب تو اسے زندگی گزارنی ہے اس جکڑ بندی میں آ گیا, تو وہ مارے باندھے کی اطاعت کرتا ہے اپنے آپ کا. تو یہ ہے اب اس سے بنا ہے عبادت, جو غلامی جو غلام اپنے مالک کی خدمت کرتے ہیں اسے گویا کہ وہ عبادت ہو رہی ہے اسے. تو یہ عبادت کی اصطلاح وہاں سے اسلام نے دی ہے, قرآن نے دی ہے, اور ہم سے تقاضا عبادت کا غلامی کا. لیکن آپ کو لگ رہا ہوگا یہ تو بڑی مجبوری کی بات ہے, تو اس کے اصطلاحی معنی کیا ہے عبادت کے؟ یہ تو لغوی معنی تھے جو یہاں تک ہم نے سمجھے, غلامی کرنا اطاعت کرنا. اس کی امام ابن قیم رحمۃ اللہ علیہ نے اس کے معنی جو ہے بڑی وضاحت سے بیان کیے, وہ کہتے ہیں العبادت تجمع الاصلین غایت الحب ما غایت الذل والخضوع, کہ عبادت دو چیزوں کا مرکب ہے, دو چیزوں کا اجتماع ہے, دو چیزوں کے ملنے سے بنتا ہے. وہ کیا کیا ہے؟ حد درجے کی اطاعت اور حد درجے کی محبت, دو چیزیں ملتی ہیں تو عبادت بنتی ہے. فرما برداری, کلی فرما برداری, ہر بات ماننا, کوئی ریزرو نہیں رکھنا, کوئی چیز اپنی کوئی صلاحیت کسی بات میں بھی ریزرویشن نہ رکھنا, مکمل اطاعت اور شدید محبت, یہ دو چیزیں ملتی ہیں تو عبادت بنتی ہے. ان میں سے کوئی ایک چیز ہے تو عبادت مکمل نہیں ہے, صرف اطاعت کر رہا ہے مارے باندھے کی, جیسے غلام اپنے آقا کی اطاعت کر رہا ہے, اطاعت کر رہا ہے, لیکن یہ خوشی خوشی کر رہا ہوگا, یہ سب اب جو مطلب خوشی سے نہیں کر رہا, زبردستی سے کر رہا ہے. تو ہم بھی اگر اللہ کی فرما برداری زبردستی کر رہے ہیں تو یہ کیا ہے؟ کہ میں غلامی ہے, اس کے اندر محبت ہونی چاہیے. اب محبت کیسے آئے گی بھائی, یہ تو اتنی جگڑ بندی ہے. تو اگر ہم اللہ کے احسانات پر غور کریں تو پھر اس میں جو ہے شکر کے جذبات آئیں. کہاں دنیا کا وہ آقا ہے جو اتنے شدید جو ہے اپنے حقوق مانگ رہا ہے غلام سے, اس کے بدلے میں کیا دے رہا ہے غلام؟ اتنی شدید جو ہے وہ اپنے حقوق اس کے اوپر رکھے ہیں, اس سے اتنی جبری جو ہے وہ اطاعت کروا رہا ہے, اس کے بدلے میں کیا دے رہا ہے غلام؟ کیوں کہہ رہا ہے غلام یہ اطاعت؟ جنت دے رہا ہے وہ, اللہ کی بات نہیں ہو رہی, دنیاوی آقا کیا دیتا ہے غلام کو اس کے بدلے میں؟ وہی ہم نے کہا کہ دو وقت کی روٹی تن کا لباس دے رہا ہے, یا اگر آپ غور تھوڑا سا اور سوچیں گے تو زندگی گویا کہ اس نے جو ہے وہ قتل نہیں کرا, صرف اس احسان کے بدلے میں کہ وہ اس نے زندگی جو ہے وہ اس کی چھوڑی لی ہے, اور چاہتا تو چاہے تو قتل کر دے, قتل نہیں کر رہا, زندگی اس کی قائم ہے, اور زندگی کو منیمم سبسٹینشل لیول وہ دے رہا ہے دو وقت کی روٹی کی صورت میں. تو اس کے اس احسان کے بدلے میں آدمی کیا کر رہا ہے غلام؟ اپنی ساری زندگی اس کے نام کی دی اس, اور شدید ترین پابندی اختیار کی. جبکہ ہمارا آقا کیا کر رہا ہے؟ ہمارا آقا کون ہے؟ اللہ تعالیٰ. اس نے کیا کیا؟ اس نے ہمیں وجود دیا, ہمارا تو وجود ہی نہیں تھا, ہمارا نام و نشان ہی نہیں تھا, اس نے ہمیں وجود دیا. اور وہ چاہتا تو ہمیں کیڑا مکوڑا بنا دیتا, کوئی کتا بلی بنا دیتا ہے, اور کچھ جو ہے درخت پتھر بنا دیتا, اس نے ہمیں انسان بنایا. پھر وہ چاہتا تو اپنے نافرمان بندوں کے یہاں پیدا کر دیتا, ایمان کی دولت سے محروم رکھتا, لیکن اس نے ہمیں اسلام کی دولت دی, مسلمان بنایا. چاہتا تو دنیاوی آقا کی طرح جکڑ کے رکھتا اپنے بندوں کو, لیکن اس نے آزادی دی. کتنی آزادی دی؟ اس نے صرف کہا کہ دن میں 5 وقت چند منٹ کے لیے میرے سامنے آ جائے کرو, فجر ظہر عصر مغرب عشاء, باقی سارا وقت تمہارا ہے, جیسے مرضی کرو, بس میری نافرمانی نہ کرو. دنیاوی آقا تو کوئی ادھر سے ادھر نہیں ہلنے دیتا, وہ جو ہے اتنی سہولت دے رہا ہے, پھر کہہ رہا ہے کہ علم حاصل کرنا ہے علم حاصل کرو, نوکریاں کرنی ہے نوکریاں کرو, جو کماؤ تمہارا ہی ہے. ورنہ کیا ہوتا ہے, غلام اگر اس کی کوئی اسکلز ہے, وہ جو کما رہا ہے اس کا ایک بڑا شیئر جو ہے وہ مالک کو دینا ہوتا ہے. اللہ کیا کہہ رہا ہے, جو کما رہے ہو تمہارے ہی ہے, مجھے نہیں چاہیے. ہاں جو تمہاری ضرورتوں سے زائد ہو جائے, پورے سال تک تمہارے پاس بچے رہے, تمہیں اس کی ضرورت ہی نہیں, اس میں سے بھی جو ہے وہ 2.5% جو ہے 100 میں 2.5 روپے جو ہے وہ آ رہا ہے, وہ تم اللہ کی راہ میں دیجیے گا. وہ بھی جو دیتے ہیں تو کسے دیتے ہیں, اپنے ہی جیسے دوسرے انسان کو دیتے. تو یہ سہولتیں اس نے کی ہوئی ہیں. کوئی وہ رات کو 2 بجے اس نے پابندی نہیں لگا دی کہ اٹھ کے آ جاؤ میری خدمت میں اور حاضر ہو جاؤ, اور اس طرح کے مطالبات کوئی نہیں. پھر مزید کے احسانات ہیں, وہ کہہ رہے ہیں کہ اس کے باوجود تمہیں تکلیف ہو جائے, کہیں پھنس جاؤ, کوئی ضرورت آ پڑے, کوئی مصیبت آ جائے, تو کیا کرو, مجھ سے مانگو میں اور دوں گا تمہیں, تمہاری مسائل حل کروں گا, تمہاری ضرورتیں پوری کروں گا, اور جو خواہش کرو گے عطا کرو. شادی کی اس نے اجازت دی کہ شادی کرو, ایک مرد حضرات کے لیے تو اور اجازت دی, 2 کر سکتے ہو, 3 کر سکتے ہو, 4 کر سکتے ہو, عدل کی شرط ہے البتہ, عدل کرو بیویوں کے درمیان, بچوں کو پالو, گھر گرہستی کی زندگی اختیار کرو, کہہ دیتا جنگلوں میں رہو, گھریلو زندگی اختیار ہی نہ کرو, ہر وقت میرے سامنے سجدے میں پڑے رہو, جو کماؤ میری راہ میں خرچ کر دو. کہاں اس نے ساری سہولت دی, زندگی گزارو, بچوں میں کھیلو کودو, خوش رہو, کماؤ, حلال سے کما رہے ہو تو تفریحات میں بھی لگا سکتے ہو, اس جائز طریقے سے جو ہے وہ جو جائز خرچ ہے وہ بھی کر سکتے ہو. ہاں جو ہے تھوڑی تھوڑی پابندیاں لگا دی, فضول خرچی نہ ہو, تبذیر نہ ہو, دکھاوے کا خرچ نہ ہو, غیر ضروری جگہوں پہ خرچ نہ ہو. بلکہ کہا ہے کہ اگر اللہ نے مال دیا تو نظر بھی آنا چاہیے آدمی کا, لباس سے, اس کے وزن قطع سے, خوراک سے جو ہے وہ نظر آنا چاہیے کہ اللہ نے نوازا ہے. تو یہ وہ چیزیں ہیں, وہ اللہ کے احسانات ہیں جن کی وجہ سے محبت کا جذبہ آتا ہے. محلے میں کئی بچے ہوتے ہیں, بعض بچے ہم سے خوبصورت ہیں, ہم سے زیادہ ذہین ہیں, لیکن والدین کو کس سے زیادہ محبت ہوتی ہے؟ اپنی اولاد سے. یہ محبت کس نے ڈالی ان کے لیے؟ اللہ تعالیٰ. تو یہ جتنی محبتیں ہمیں مل رہی ہیں اس کی سوچ ہے کون سی؟ وہ اللہ تعالیٰ. ہم بھول گئے اسے, یہ ہماری اپنی بات, ورنہ اصل احسان ہمارے اوپر کس کا؟ اللہ کی ذات ہے. اسی نے ماں باپ کے اندر اتنی محبت ڈال دی کہ انہوں نے پالا ہمیں, ورنہ کون اتنے جتن کر سکتا ہے؟ جو تنگ بچے کرتے ہیں وہ آپ ذرا غور کریں, جن کے بچے وہی محسوس کر سکتے ہیں کہ کتنا آدمی کو جتن کر کے انہیں پالنا پڑتا ہے. اگر اللہ نے یہ شدید محبت نہ رکھی ہوتی تو مائیں اٹھا کے پھینک دیتی, باپ پوچھتے نہیں, ان کی تو زندگی دوبر ہو جاتی. جہاں بچے کی پیدائش ہوئی تو اب اپنی زندگی تو ختم ہوگی والدین, اب وہ بچے کے گرد ہی زندگی گھومتی رہتی ہے ان کی. اب وہ جو ہے وہ بستر سے گر گیا, اب بیمار ہے, اب کھانسی ہے, اب نزلہ ہے, اب جو ہے وہ چلنا شروع کیا, اب اسکول میں پیچھے رہ گیا, اب اس کی فکر ہی میں لگا. اور جو بچہ جتنا کمزور ہوتا ہے اللہ تعالیٰ اتنی زیادہ محبت اس کے دل میں, والدین کے دل میں اس کی ڈال دیتا ہے. جو معذور بچہ ہے, جو کمزور بچہ ہے, اس کی اتنی زیادہ محبت والدین کے دل, اتنی زیادہ توجہ اس پر. تو یہ کس کی مہربانی ہے اللہ تعالیٰ کی ہے. ہم میں سے کون تھا جو یہ سمجھ سکتا تھا, جب بچپن تھا تو سوچتے تھے یہ بڑے آدمی پتہ نہیں اتنے پیسے ہو جاتے ہیں تو یہ تو چیزیں کھائیں بھلے کریں, یہ کیوں آ کے. لیکن پھر یہ اللہ ہی نے ڈالا ہے نا کہ ہم اپنی بہت ساری خواہشات مار کے اولادوں پر خرچ کرتے ہیں, بہن بھائیوں پر لگاتے ہیں, والدین پر خرچ کرتے ہیں. تو یہ سب اللہ کی طرف سے اس نے ڈالا ہے, جبھی یہ چیزیں نظر آ رہی ہیں. تو یہ اگر ہمیں احساس ہو, اللہ کی ان احسانات کا شعور ہو, تو صرف اطاعت آدمی نہیں کرتا بلکہ اس کے اندر محبت ہوتی ہے, شدید محبت ہوتی. والذین آمنوا اشد حبا للہ, وہ لوگ جو ایمان لائے اللہ سے شدید محبت کرتے ہیں, شدید محبت ہوتی. تو یہ دونوں چیزیں پوری ہوں گی تو عبادت ہوگی, اطاعت اور محبت. اسی کو سمجھا دیا جاتا ہے کہ یہ کلی اطاعت جو ہے اس کا یہ جسم کی طرح ہے, اور محبت جو ہے وہ کیا ہے؟ وہ روح ہے. یہ دونوں ملتے ہیں تو مکمل عبادت بنتی ہے. اگر ایک آدمی صرف فرمانبرداری کر رہا ہے, محبت نہیں ہے, تو وہ उसके पास सिर्फ जिस्म है, और वो जिस्म जिसमें रूह ना हो उसका क्या हाल होता है? मुर्दा जिस्म में क्या होता है? बहुत जल्दी जो है इसमें बदबू पैदा हो जाती है। लोग रखना नागवार तो भैया ऐसे निकालो निकालो यार, इतनी उसमें बसात और बू फैल जाती है कि आदमी का वहाँ रहना मुमकिन नहीं होता। तो ऐसी इबादत जो मोहब्बत से खाली होती है वो मारे बांधे की होती है, वो कुछ दिन चलती है फिर रुक जाती है। वो बड़ा जोश आया रमजानों में नमाज की पाबंदी की थोड़ा बहुत किसके, और फिर वो आहिस्ता आहिस्ता सब गायब हो। तो ये इसलिए होता है क्योंकि रूह नहीं है इबादत। इसी तरह अगर रूह ही रूह, एक आदमी जो है वो खड़ा हुआ जो है वो रो रहे है, हमजे भर रहे हैं, नाते गा रहे हैं, तो वो लेकिन इताअत के लिए तैयार नहीं, तो इसका क्या मतलब है? वो गुलामी नहीं है भाई, तुम गुलाम हो अल्लाह के। अल्लाह के इतने एहसानात है, अगर हुक्म ही नहीं मान रहे तो इसका मतलब है अपने आप को गुलामी नहीं समझ रहे, अपने आप को फिर आका समझते हो। और इसी को कहते हैं तकब्बुर। ये इबादत की जिद होता है कि इताअत के लिए तैयार ना हो। इताअत तो उसी की करेगा जिसका एहसान मानेगा, जिसके सामने अपने आप को झुकाएगा, और जो अपने आप को झुकाने के लिए तैयार नहीं अकड़ा हुआ है तो वो नहीं मानेगा दूसरे की। जैसे एक्टर ऑफिस में होता है, जब साथ के कुलीग्स होते हैं वो एक दूसरे की नहीं, वो कहते हैं तुम्हारे मैं बराबर तुम्हारी क्यों मानू, बहुत कहेगा तो मानू। जिसे बड़ा समझते उसकी बात मानी जाती, जिसे बड़ा ना समझे मुकाबले का समझे उसकी बात भी नहीं मानी जाती। तो ये जो है जरूरी है, दोनों में दोनों चीजें होनी चाहिए, फरमा बरदारी भी हो मोहब्बत भी हो, दोनों भरपूर तरीके से हो तो इबादत हो। सिर्फ मोहब्बत की जैसे बात कर दी तो उसकी मिसाल आप समझ सकते हैं कि एक बेटा अपने बाप की बड़ी जो है वो तारीफें कह रहा है, और बाप कह रहा है भाई एक गिलास पानी ला दो, इस पर अमल करने के लिए तैयार नहीं, हाथ बांध ले खड़ा हुआ बड़े बड़े पल्लावे मिला, तो आप क्या कहेंगे? एक टप्पा अतीत करेंगे उसे, कैसी मोहब्बत है तुम्हारी, बाप मांग रहे हैं कुछ हुक्म दे रहे हैं, तुम खड़े हुए से जबान हिला रहे। तो यही मामला होता है, ऐसे लोग भी माशरे में हैं जो बड़े दावे करते हैं मोहब्बत, लेकिन इताअत नजर नहीं आ रही जिंदगी में, तो इबादत मुकम्मल नहीं है तुम्हारी। तो मुकम्मल इबादत क्या होगी? फरमा बरदारी और मोहब्बत के साथ। ठीक है जनाब, यहाँ जो है अब थोड़ा सा वक्त अब काफी है हमारे पास, तो अल्लामा इकबाल फरमाते हैं इसी को, सिरत ने कह दी दिया ला इलाहा तो क्या हाथ है, दिलो निगाह मुसलमान नहीं तो कुछ भी है। जबान हिलाने से कुछ नहीं होता, जबान से कलमा पढ़ लिया तो अब तो मामला शुरू हुआ है, अब तो साबित करना है कि अपने आप को बंदा समझते हो या नहीं। तो उसके बाद दिलो निगाह अगर फरमा बरदार नहीं है, अल्लाह की फरमा बरदारी के लिए तैयार नहीं है, तो सिर्फ जबान हिलाने से काम नहीं चलेगा। मोहब्बत के बारे में वो कहते हैं कि अक्लो दिलो निगाह का मुर्शिदे अवली है इश्क, इश्क न हो तो शराउद्दीन बुत कदय तसव्वुरा। कि ये अकल निगाह दिल जो है इन फैकल्टीज का रहबर कौन है? मुर्शिद कहते हैं हिदायत दिखाने वाला, सीधा रास्ता दिखाने वाला, रहनुमाई करने वाला। तो अक्लो निगाह हो दिल, इसका रहबर इसको रास्ता दिखाने वाला कौन है? वो है इश्क मोहब्बत। और अगर ये मोहब्बत का जज्बा ना हो तो ये शरा और दीन जो है ये बुत कदय तसव्वुरात, जिस तरह बड़े बड़े बुत रखे हैं तो आदमी जो है उस तरह का मामला होता है, उसमें अल्लाह की मोहब्बत की चाशनी जरूरी। शौक तेरा अगर ना हो मेरी नमाज का इमाम, मेरा कयाम भी हिजाब मेरा सजूद भी हिजाब। ये जरूरी है ये जज्बा हो, वरना आदमी नमाजें पढ़ता है लेकिन जो है वो जैसे पहले था वैसे ही रहता है, उसमें वो जो है वो जो तब्दीली होनी चाहिए, जो अल्लाह की तरफ इल्तफात होना चाहिए, जो ईमान का में तरक्की होनी चाहिए, जो अल्लाह के सामने बिछने की कैफियत में इजाफा होना चाहिए वो नहीं नजर आता। तो जी जनाब, हमने अल्हम्दुलिल्लाह यहाँ तक जो है वो पहली जो मंजिल है दीन की इमारत में उसे पूरा कर दिया। अब एक आध जो है वो, क्योंकि अभी थोड़ा सा वक्त हमारे पास है, लाइट है नहीं, प्रेजेंटेशन अल्लाह ने इसमें कोई बेहतरी होगी यकीनन, हम नहीं देख पा रहे, वरना अब मौका था प्रेजेंटेशन का। जी सवाल के लिए ओपन है, 10-15 मिनट सवाल ले लेते हैं। एक बार आपको मैं कहानी सुना देता हूँ, कहानी जो है कहानी तो है लेकिन इससे रिलेटेड है जो हमने अभी टॉपिक पर। जी
फर्स्ट
निजात के लिए पूरी इमारत चाहिए। इनका सवाल ये है कि ये जो बताया गया है इबादत के नक्शे से दीन को, इसमें क्या खुद दीन पर अमल करना काफी है? और जवाब ये है कि खुद दीन पर अमल करना काफी नहीं है निजात के लिए। इसलिए दीन की ये तीनों मंजिलें दिखाई गई कि मुकम्मल दीन पर अमल करने ही में निजात, अगर नामुकम्मल दीन होगा तो फिर वो कबूल नहीं होगा। जिस तरह हम भी करते हैं कि मैट्रिक में कितने सब्जेक्ट पास करने पड़ते हैं, आपको 9 या 10 सब्जेक्ट पास करने पड़ते हैं। अगर आपने 4 सब्जेक्ट में A1 दे दिया है, बाकी शेक कहानी नहीं दिया तो क्या होगा? फेल हो जाए। यही मामला आज उम्मत को बताना है कि पूरे के पूरे दीन पर अमल करना है भाई। सिर्फ अपनी जाती हैसियत तक खिताब करो लेकिन दीन को दूसरों तक नहीं पहुँचा रहे, अल्लाह के दीन को गालिब करने का काम नहीं करे तो ये भी अल्लाह के अहकाम। अगर इन्हें सिरे से छोड़ दिया तो फेल हो जाओगे, चाहे अपनी जिंदगी में कितनी बात। बैरिकी शरीफ में एक रिवायत आती है, उसमें अल्लाह ताला ने हुक्म दिया फरिश्तों को कि एक बत्ती है फलाह बत्ती को उलट दो उसके रहने वालों पर। फरिश्ते ने इस्तफ्तार किया कि अल्लाह उसमें तो आपका एक नेक बंदा रहता है जिसने आग झपकने की हद तक आपकी नाफरमानी की, तो अल्लाह ताला ने हुक्म दिया कि सबसे पहले उसके ऊपर उलटो फिर बाद में दूसरों के ऊपर उलट। और वजह ये बताई कि उसके सामने मेरे जो है अहकाम की नाफरमानी होती और उसके चेहरे का रंग भी नहीं बदलता, जो अपनी इंफरादी इबादत में लगा हुआ फिक्र नहीं थी आस पास। वरना जिससे इंसान को मोहब्बत होती है उसकी बेइज्जती उसकी नाफरमानी उसकी बुराई गवारा नहीं होती। किसी को हिम्मत नहीं होगी कि आपके सामने आपके वालदैन को गाली दे। क्यों नहीं हिम्मत भाई है? इसलिए क्योंकि उन्हें यकीन है कि अगर मैंने इसके वालदैन को गाली दी तो छोड़ेगा नहीं, मुझे नाराज हो जाएगा मारेगा मुझे। तो कैसे लोगों की हिम्मत होगी कि हम दावा ये करें कि हमें मोहब्बत अल्लाह से उसके रसूल से, वो हमारे मुंह पर हमारे अल्लाह को हमारे रसूल को जो है वो बुरा भला कह रहे हैं, हमारे घर में कुछ नहीं होता। इसका मतलब ये है कि हमें मोहब्बत नहीं है उस खुदा से जिसका हम दावा करते हैं। तो ये चीज जो है वो निजात के लिए काफी नहीं है। जी
इसमें
जी
ये कुरान की सीरीज है
जी,
अगर इसमें ज्यादा कॉम्प्रिहेंसिव नहीं
है वो मुकम्मल हो जाएगा। ये बात तो अंडरस्टूड है कि कुरान के बगैर सवाल ये कि ये सीढ़ी बनाई है एक मंजिल तक दूसरी मंजिल तक जाने के लिए, और इससे मुराद है कुरान, क्योंकि कुरान के जरिए ईमान का पता चला इबादात का पता चला और ये बाकी मंजिलों का पता चलता है। तो ये चाहिए कि इसमें हदीस भी शामिल होना चाहिए, बिल्कुल सही बात है। तो बात मुकम्मल हो जाती है। ये बात आपको बार बार बताई जा रही है कि कुरान को सिर्फ डिक्शनरी से नहीं समझा जा सकता, उसको समझने के लिए हदीस जरूरी है। कुरान और सही आदत हदीस में भी कई कैटेगरीज है। इंशाल्लाह जब हदीस का सब्जेक्ट आपको सेकेंड सेमेस्टर में पढ़ाया जाएगा तो आप समझेंगे कि सिर्फ हदीस भी कहना जो है वो मुबम है, उसके लिए आपको सही हदीस कहना पड़ेगा, सही हदीस और कुरान बिल्कुल सही। और कोई सवाल? सवाल है अल्लाह की मोहब्बत को पैदा कैसे किया जाए? उसके एहसान को याद करें। मोहब्बत होती है मोहसिन से, हमें वालदैन से क्यों मोहब्बत है? हमें याद है कि उन्होंने हमारी खिदमत, उन्होंने अपने आप को ऊपर लगाया, इन्वेस्ट किया, हमारे हम बांटे, अब खुद जो है वो दुख झेल कर हमें खुशियां दी, इसलिए मोहब्बत आती। तो जब हम अल्लाह के एहसान का तस्वर करेंगे और हकीकी एहसान है जिसका, अगर किसी और बंदे ने हमारे साथ खैर किया तो उसको खैर करवाने वाली असल सोच कौन सी है? किसने उसके दिल में डाला कि मैं मेरी मदद कर रहा हूँ? वो अल्टीमेटली हर खैर जो इंसान को मिल रहा है उसकी वजह वो जाता है जो हमें नजर नहीं आता, अल्लाह ताला। एक दोस्त जा रहा था, उसने जो है वो देखा, दोस्त जो है वो मुश्किल में चुपके से जो है कुछ पैसे उसे दे दी, तो हम फौरन यही यानी इंसान का भी शुक्र करना चाहिए। उसके दिल में कितने बात डाल दी, कितनी दफा देख रहा था और भी बेशुमार लोग थे जो देख रहे थे, लेकिन कितने डाली बात कि वो आगे बढ़ा, उसने पैसे दिए, अल्लाह ने डाली। हर खैर जो इंसान को पहुंचता है वो अल्लाह की तरफ से होता है। ये हमारा अपना अंधापन है कि हम बस वो बजाय जो अजबाब बन रहे हैं उन तक नजरें पहुंचती हैं वहीं डूब जाते। बहुत बीमार थे जी, 4-6 साल से तकलीफ उठा रहे थे और ये डॉक्टर के पास गए, दवा भी शिफा हो गई, अब डॉक्टर के मुतकद हो गए لیکن یہ شفا دی کس نے بھائی تمہیں؟ اللہ نے دی. وہ وہاں سے آنکھیں اجل رہی. تو جب تک ہم ان پردوں کو نہیں ہٹاتے اور وہ حقیقت تک نہیں دیکھتے تب تک محبت پیدا نہیں ہوتی. اسی لیے قرآن میں یہی چیز بار بار بیان ہوتی. آپ دیکھیں گے دو تہائی قرآن ایمانیات کے اوپر ہے, اللہ تعالیٰ کی صفات کے اوپر ہے, اللہ تعالیٰ کی بڑی بڑی قدرتوں کا ذکر ہے, اس کے احسانات کا ذکر ہے, تاکہ ایمان کا جذبہ پیدا ہو, شکر کا جذبہ پیدا ہو. اور شکر کا جذبہ پیدا ہوگا تو پھر امن پر آئے گا. پھر اطاعت آسان ہوتی ہے, پھر نماز پڑھنا ان لوگوں کے لیے مشکل نہیں ہے جو اللہ تعالیٰ کو اپنا محسن سمجھتے, جو دیکھنے کے دن رات اللہ کی رحمت ہے جو وہ وقت گزارے. ایک ایک سانس اللہ کی رحمت کا بہت بڑا خزانہ ہے. یہ ایک سانس جو اندر جا رہا ہے جو باہر آ رہا ہے اللہ کی بہت بڑی رحمت ہے. ورنہ اگر یہ آکسیجن کوئی فیکٹری پیدا کر رہی ہوتی تو آج آپ سوچ سکتے تھے کہ ہمارے کتنا بڑا مسئلہ ہو جاتا زندہ رہنا انسانیت کے. دھوپ کی روشنی اگر کسی کمپنی نے اس کے جو ہے رائٹس لینی ہوتے تو پھر ہمارا کام ہو گیا تھا. تو یہ اللہ تعالیٰ کا احسان ہے, اس کی جو ہے محبت ہے کہ اس نے یہ سب چیزیں جو ہے ایک کے لیے جس کے چھت پر یہ جو ہے سیمنٹ کی چھت نہیں ہے تو اس نے نیلی چھت بنا دی, وہ آتی اس کے نیچے بھی زندگی گزارا. اور پھر جو کچھ وہ نیلی چھت سے بڑی بڑی حویلیاں تو ہماری اپنی اس پہ تو نہیں آ جاتی, اللہ ہی دیتا ہے. اور بندے کی حالت کیا ہے, جب کچھ نہیں ہوتا تو کہتا تھا سائیکل ہی مل جائے, یہ میں بسوں میں جاتا ہوں کب تک, اب یہ لوگ بڑی بڑی گاڑیاں میں جا رہے ہیں کم سے کم موٹر سائیکل ہی مل جائے. موٹر سائیکل دے دیتا ہے تو وہ پھر سوچتا ہے چلو یہ موٹر سائیکل میں تو بڑے مسئلے, پانی لگتا ہے کبھی گر جاتا ہوں, کوئی چھوٹی موٹی گاڑی دے دے وہ اللہ وہ بھی دے دیتا ہے. تو پھر وہ کہتا ہے اور آگے تو انسان تو نہیں رکتا, اور اللہ احسان کرنے سے نہیں رکتا, اللہ کے احسانات ہوتے رہتے آگے سے آگے دیتا رہتا ہے, اس کے خزانوں میں کمی ہے. البتہ یہ ہے کہ ہم جو ہے اسے بھول جاتے ہیں, جب بھی کوئی چیز ملتی ہے بجائے اس کے کہ اللہ کا شکر ادا کریں ہم وہ اسباب میں اٹک جاتے ہیں. اسکوٹر کتنے دیتی جی, وہ بہت میرے کام سے پوچھتا, میں محنت کرتا تھا, لوگ پانچ بجے چلے جاتے تھے, میں آٹھ آٹھ بجے تک بیٹھا رہتا تھا, وہ کچھ ہوا اس نے جو ہے کمپنی نے موٹر سائیکل. اللہ تو بیچ سے نکال کے بدل رہا, اللہ کے احسان کرنے والا کون ہے؟ اللہ ہے. تمہیں اپنی صلاحیتیں استعمال کی تو صلاحیتیں کتنے کی تمہیں؟ اللہ نے. یہ جو تم نے سوچا تمہارے آئیڈیا سے کمپنی نے فائدہ اٹھایا تو آئیڈیا تمہارے ذہن میں کتنے پیدا کیے؟ اللہ نے. اللہ تک پہنچنا چاہیے. سوال ہے کل کے ٹیسٹ کے, کل کے ٹیسٹ کے بارے میں کھلی کتاب سے ٹیسٹ ہوگا, اس کا کیا مطلب ہے؟ مطلب یہ کہ آپ کو پوری اجازت ہوگی کیا اپنی بک سے دیکھ سکیں, کتاب کھول کے اس میں دیکھ سکیں؟ سوال ایسے ہوں گے کہ کتاب کھول کے بھی جب تک آپ نے کتاب کو پڑھا نہیں ہوگا تو مشکل ہوتا ہے پڑھنے. اوپن بک تو ہوتا ہے لیکن ظاہر ہے اسے کوئی ٹکڑا پوچھ کیا جاتا ہے. مطلب لکھا ہوا ہے ان اللہ علی کل شیء قدیر, اب وہ پوچھیں گے ان کیا چیز ہے, تو آپ جائیں کتاب میں اسے ڈھونڈیں کہ یہ کون سی کیٹیگری میں ان کا لفظ استعمال ہوا ہے, اور پھر آپ کہیں گے یہ جو ہے حروف مشبہ بالفعل میں سے, وہ آپ وہاں لے لیں. تو اس طرح کے سوالات ہوتے ہیں. پوچھ لیا ولدن صالحن, یہ کون سا مرکب ہے؟ اب آپ کتاب آپ کے پاس رکھی نہیں ہے, کتاب میں ڈھونڈیں گے تو کام ہو گیا آپ کا. بھئی آپ ویسے ہی اس کا تجزیہ کریں کہ یہ کیا ہے, یہ جملہ اتنا ہوگا, مرکب ذاتی ہوگا, مرکب ذاتی ہوگا, مرکب اسمی ہوگا. پھر آپ دیکھیں گے ولدن صالحن, جیسی روح ایسے طریقے, جیسا موصوف ویسی صفت, چاروں چیزیں بیلنس ہو رہی ہیں, آدھا جنس آدھا بسر. تو پھر آپ لکھ دیں وہاں پر کہ یہ مرکب توسیع کی ہے. جی
ہر ایک انسان کسی کو پورا کرتا ہے, لیکن وہ یہ بھی شروع کرتا ہے کہ مجھے پورا دین بھی جیتنا ہے, کیا اس کے بعد دین آتا ہے تو وہ نہیں پاتا ہے, جو کہ اور اگر یہ ہم نہیں کر پا رہے ہیں تو اسی میں آ رہا ہے.
سوال یہ ہے کہ ایک آدمی کو احساس ہے پورے دین پر عمل کرنے کا, وہ کر بھی رہے اپنی طرف سے فرائض جو ہے وہ ادا کر رہے ہیں انفرادی حیثیت سے, और जितना जो है वो दावत का काम या खामत का काम करना नहीं चाहिए उतना नहीं कर पा रहा तो क्या होगा। तो असल में तो हमें ये समझना चाहिए कि फराइज में ये भी शामिल है लेकिन अपनी अपनी इस्तेदाद के मुताबिक जितनी आपने सलाहियत अल्लाह ने दी है। इसीलिए जो असल जजमेंट होगा वो आफत के दिन होगा या हम नहीं जज कर सकते। हमें एक आदमी लगता है इसके पास तो बहुत वक्त है, ये वक्त नहीं दे रहा, ये 15 मिनट ही देता है अपने, और जो है लेकिन हो सकता है कि वो अपने वो 15 मिनट उसका जो है वो फारिग टाइम का जो है 50%। एक आदमी 2 घंटे दे रहा है रोजाना दीन की दावत और इकामत की जद्दोजहद में, लेकिन हो सकता है कि उसे अल्लाह ने मौका दिया हो कि 4 घंटे 8 घंटे दे सकता था वो, लेकिन दे 2 घंटे रहे। तो बाजार कुछ नजर आ रहा होता है, हकीकत अल्लाह को मालूम होती। तो हम फैसले यहाँ नहीं कर सकते कि ये कहाँ पे खड़ा है वो कहाँ खड़ा है। अलबत्ता हर आदमी को खुद अपना एहसास है, उसे आगे से आगे बढ़ना चाहिए। असल कामयाबी आफत की है, मुस्तकिल जो है इजाफा होना चाहिए। जी
काफी है
काफी। तो खैर वो भी हमारी उम्मीद के लिए बहुत कुछ है। असल में ईमान की कैफियत ये बयान होती है कि खौफ और उम्मीद के दरमियान जब तक मौत नहीं आ जाती ईमान की हालत तक उस वक्त तक आदमी खौफजदा रहता है। हाँ मौत के वक्त तक ईमान मौजूद है तो अब खुशी का वक्त है, फिर आदमी खुश हो। अजी आगे नहीं बढ़ेंगे, बहुत हैवी हो गया है। आप लोग कुछ चाहें सवाल कर लें, वरना जब आपके सवाल खत्म हो जाएंगे तो एक दो कहानियां जो मैं आपको सुना दूँ। कहानी सुनाने का ज्यादा नहीं नहीं कहानियाँ टेस्ट में नहीं आई वो तो जब आप टेस्ट के जवाब देते हैं वो हमारे लिए बहुत कहानियाँ होती हैं। अच्छा जी एक कहानी तो आपको सुनाती
है
जैसे हमने यहाँ 4 इस्तलाहात पढ़ी है ऐसे ही इधर भी 4 इस्तलाहात है, यहाँ भी 4 इस्तलाहात है दीन। ये बदला दीन है ठीक है। जब हम यहाँ पर पहुँचेंगे तो इन्हें भी करेंगे। कहानी है जनाब महमूद व आयाज, सुल्तान महमूद और उसका गुलाम था अयाज। बात की बताई जाती है कि सुल्तान महमूद को अपने इस गुलाम से बहुत मोहब्बत है और उसके पास बड़े दीरक और बड़े साहिब इल्म वज़रा थे सुल्तान महमूद के पास। और लेकिन उन वज़रा को शिकायत की थी कि हमें जो अहमियत देनी चाहिए सुल्तान को वो अहमियत नहीं देता और ये इस घटिया गुलाम को हम तक तरजीह देता है, इसकी राय को हमसे ज़्यादा अहमियत देता है। चुनाचे बादशाह भी इस बात को महसूस करता था कि ये मेरे वज़रा जो है नाला है मुझसे और ये जो अयाज है इसके बारे में जो है ये फिक्रमंद रखते हैं कहते हैं। चुनाचे सुल्तान महमूद ने एक दिन जो है उन्हें जो है बताने के लिए एक मामला रखा। उसके पास एक बहुत ही कीमती मोती था या हीरा कह लें, बहुत ही बड़ा हीरा था जो कि और आसपास के जो हुक्मरान थे उनके पास नहीं था। तो एक दिन उस हीरे को उसने रखा दरबार में और जो है अपने वज़रा को जो है वो बुला लिया। एक एक वजीर को अपने करीब बुलाता और उससे कहता कि इस हीरे को तोड़ दो। वजीर कहता बादशाह सलामत आपका हुक्म सर आंखों पर, लेकिन मैं जानते पूछते आपका नुकसान कैसे करूं, ये हीरा आपकी पहचान है, लोग दूर दूर से जो है वो इस हीरे को देखने आते हैं, इसकी वजह से आपका नाम जो है वो कई आसपास की आबादियों में मारूफ है, तो मैं इतनी बड़ी जिसारत नहीं कर सकता। तो वो कहानी जो है वो बताती है कि उस वक्त दरबार में 60 के करीब जो है वज़रा मौजूद थे 60 और सब ने एक एक करके इनकार कर दिया। फिर बादशाह ने जो है अयाज को बुलाया, गुलाम था, उससे कहा कि ये हीरा तोड़ दो। उसने फटाफट जो है वो ईंट उठाई दे मारी उस पर चकना चूर कर दिया। वजीर चिल्लाओ से हम नहीं कहते थे अहमद है जाहिल है, कितना बड़ा नुकसान कर दिया, इसे हीरे की कदर कीमत ही नहीं मालूम, एक लम्हे में उसे बेकार कर दिया। तो बादशाह ने अयाज से कहा कि तुम जवाब दो इन्हें। तो उसका जवाब जो है मौलाना रूमी जो है शेर की सूरत में वो बयान करते हैं, गुप्त अयाज है महतराने नाम हो। आगे ग्रुप तैयार है मेहरान नामूद, अब ने क्या बेहतर फतीमा क्या गोहर। उसने कहा कि अयाज ने कहा ए मुअज्जज मेहमानों ये बताओ कि ज्यादा कीमती क्या है, ये गोहर या मेरे सुल्तान का हुक्म। थोड़ा तो हम सब ने कुछ ना कुछ, तुम सब ने बादशाह का हुक्म तोड़ दिया क्योंकि तुम्हारी नजर में हीरे की कीमत ज्यादा थी सुल्तान के हुक्म से, लेकिन मैंने हीरा तोड़ दिया क्योंकि मेरी नजर में मेरे सुल्तान का हुक्म इससे ज्यादा थी। तो ये जनाब तो वो नजर आ गया उन वजीरों को कि क्यों बादशाह इस गुलाम को हम पर अहमियत है। हमारे लिए भी मामला यही है, हमने दुनियावी चीजों को जो है वो अहमियत दे दी है जो अल्लाह के हुक्म को नहीं है, और ये छोटे चमकती चमकते मोतियों के लिए हम अल्लाह की कीमती अहकामात को तोड़ देते, पामाल कर देते, रद्द कर देते। और किस लिए रद्द कर दिया, वो चमकता हुआ एक मोती चाहिए, चमकती हुई कोई सूरत है, चमकता हुआ जो है कोई गाड़ी है, कोई बंगला है, उसके लिए कोई जेवर का टुकड़ा है, उसके लिए अल्लाह की कीमती अहकामात हम पामाल करते हैं रोज रोज। इसी तरह मौलाना रोनी के चंद अशआर और है। वो कहते हैं ई शराबो ई कबाबो ई शकर, खाक रंगी अत तो नफसी ए पिसर, अत समीरे शेर व शुतर नी पजन, कूद का भेसो कप नी जलन, शेर व शुतर नाशूद अंदर वहां, ई मगर नायत बस पहने कूद का। मौलाना रोमी कहते हैं कि ये शराब और ये कबाब और ये शकर, ये जो मिसाल तरह तरह के जायके तुम देख रहे हो, खाक रंगी अत तो नफसी ए पिसर, ये जमीन के इस मिट्टी ही के रंगो नकोश है मेरे बेटे, ये तुम क्यों जो है इसमें उलझ रहे हो, ये तुम्हें चमकती दमकती चीजें नजर आ रही है, शराब जो है यानी तरह तरह के पीने की चीजें तुम मशरूबात तुम्हें नजर आ रहे हो, और कबाब यानी तरह तरह की जायकेदार चीजें तुम देख रहे हो, और तरह तरह की मीठी चीजें तुम्हें नजर आ रही है, लेकिन ये सब मिट्टी है, मिट्टी के मुख्तलिफ रंग है, मिट्टी के मुख्तलिफ शक्लें, और यह हकीकत भी है। आप हमारे इस्तेमाल की हर चीज को देखें, वो कहाँ से आ रही है, वो जमीन से आ रही है, ये मीठे पानी कहाँ से आया, जमीन से आया, दूध कहाँ से आया, गाय बकरियां वो जमीन का चारा, जमीन से उगने वाला चारा खाती हैं तो उनके अंदर दूध पैदा होता है, ये शराबें कहाँ से बनी, जमीन से ही वो अंगूर और ये जो फल जो है वो पैदा होते, उनके रस को निचोड़ के ये शराब बना ली जाती। तो कह रहे हैं कि और ये तरह तरह के खाने मेवे हैं और सब्जियां हैं और फल हैं, ये कहाँ से आए, जमीन से आए, और ये गोश्त हम खाते हैं, ये गोश्त भी ये जो चरिंदे हैं क्या कहलाते हैं, चरिंद परिंद जो है ये इसी जमीन की घास फूस दाना दुमका खाती है, उससे उनके जिस्म पर ये गोश्त आता है जो हम खाते हैं। अंडे मुर्गी के कहाँ से आ गए जनाब, उसने इसी जमीन से दाना चुना और वो जो है अंडा हमारे लिए बनकर आ गया। तो वो मौलाना रोमी कह रहे हैं कि ये जो तुम्हें तरह तरह की चीजें नजर आ रही है, कुछ नहीं है, ये मिट्टी के रंग है, मिट्टी की शक्लें हैं जो तुम्हें नजर आ रही। तो वो मिसाल देते हैं कि जिस तरह माँ आटा गूंद रही होती है, अब वो रोटी डालनी है तो आपको पता है पहले वो आटा गूंदा जाता है, पानी वानी डाल के एक डब बना लेते हैं आटे का, और वो माए जो है उसी गूंदे हुए आटे से क्या बना देती है, उसी से जो है एक शेर का पुतला बना दिया, उसी आज गुंदे हुए आटे से जो है एक शुतर बना दिया यानी कि ऊंट की शक्ल बना दी, कूद का भेसो कफ नी जना, लेकिन बच्चे क्या कहते हैं, बच्चे जो है लालच करते हैं और उसकी तरफ माँ की तरफ दौड़ते हैं उन आटे के बने हुए शेर को हासिल करने के लिए और आटे से बने हुए उस ऊंट को हासिल करने के लिए। तो बच्चे तो उन्हें हकीकत समझ गए और उनका लालच जो है क्या होता है, एक दूसरे को धक्का दे रहे हैं, आगे निकल रहे हैं, झपट रहे हैं उन चीजों के ऊपर। तो कह रहे हैं कि जिस तरह ये माँ ने खमीरे आटे से जो है शक्ल बना दी शेर की और ऊंट की, और वो आगे मौलाना रोमी कहते हैं कि ना इसमें शेर है ना शुतर है, लेकिन बच्चों को इसकी समझ नहीं, वो इन्हीं चीजों को हासिल करने पे डर है। तो मुराद क्या है, इंसान भी इन्हीं ना समझ बच्चों की तरह से दुनिया की इन चंद चीजों को हासिल करने के लिए एक दूसरे से लड़ना जगह लालच करता है, हिस्स करता है, भाग रहा है उन चीजों के, हकीकत कुछ नहीं है, उनकी मिट्टी है ये सारी चीजें, ये बड़े बड़े जो इमारतें बंगले गाड़ियां ये हीरे जवाहरात सोना चांदी मार अजबाब, ये क्या है, मिट्टी की शक्लें हैं, उनके ऊपर हम लड़ रहे हैं। اللہ کے احکامات بھی توڑ رہے ہیں, ایک دوسرے کو بھی قتل کر رہے ہیں, پیچھے چھوڑ رہے ہیں, لالچ پیٹ سب جو ہے وہ آ رہی ہے. تو وہ کہہ رہے ہیں کہ میسج کیا ہے, میسج یہ ہے کہ نہ سمجھ بچوں والا انداز نہ اختیار کر, عقل والے بنا. عقل مند کیا ہے؟ اس کے لیے وہ اس کی حقیقت سمجھ آ جاتی ہے کہ یہ ماں نے کہ بنایا, یہ حقیقت نہیں, یہ تو جو ہے وہ گندے میں آٹے سے بنا ہوا جو ہے اونٹ ہے. اصل اونٹ کیا ہوتا ہے؟ تو بہت ہی قدر و قیمت والا ہوتا ہے, اس کی کوئی قیمت نہیں, تو چند پیسے کی بھی قیمت اس کی نہیں. اور اصل اونٹ ہوگا تو وہ اس کی بہت زیادہ دولت جو ہے کا باعث ہوگا, قیمتی چیز ہوگی, اس سے کئی فائدے اور مزید حاصل ہوں. یہ تو اس کی ایک شکل ہے, اسے رکھ کر کوئی فائدہ نہیں حاصل ہو سکتا. تو ان کا میسج یہی ہے کہ ان نہ سمجھ بچوں کا انداز اختیار نہ کرو, سمجھ حاصل کرو, اس کائنات کو دیکھو اور اس سے سبق حاصل کرو کہ یہ مٹی کے رنگ اور مٹی کی شکلیں تمہیں دھوکے میں نہ ڈال, بلکہ حقیقی چیز کی طرف بھاگو, حقیقی چیز کا لالچ کرو جو کہ اللہ کے پاس ہے, جو آخرت میں ملنے والا ہے. تو اللہ تعالیٰ ہمیں سمجھ عطا فرمائے. کوئی سوال میرے خیال میں آج آپ کی جلدی چھٹی کرتے ہیں آدھے گھنٹہ, یا آپ کا پڑھنے کا ارادہ ہے تو آگے بڑھ. پڑھنے والے کتنے لوگ ہیں؟ چھٹی کر دیتے ہیں, لیکن یہ یاد رکھیں کہ ہر دفعہ چھٹی نہیں ہوگی. ٹھیک ہے جی, آج اس لیے کہہ دیتے ہیں کیونکہ جو ہے وہ کافی ہیوی ہو رہا ہے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک و